Nein, nein. بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين وعلى آله وأصحابه ومن دعا بدعوته ومن استنى بسنته إلى يوم الدين أما بعد وعن أنس رضي الله تعالى عنه أن فتى من أسلم قال يا رسول الله صلى الله عليه وسلم إني أريد الغزو وليس معي ما أتجهز به قال ائت فلانا فإنه قد كان تجهز فمرض فأتاه فقال إن رسول الله صلى الله عليه وسلم يقرئك السلام ويقول أعطني الذي تجهزت به فقال يا فلانة أعطيه الذي تجهزت به ولا تحبسي منه شيئا فوالله لا تحبسين منه شيئا فيبارك لك فيه رواہ مسلم. حضرت انس رضی اللہ تعالیٰ عنہ اس روایت کے راوی ہیں, فرماتے ہیں کہ قبیلہ اسلم کا ایک نوجوان, اسلم قبیلے کا ایک نوجوان اس نے کہا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم میں جہاد میں جانے کا ارادہ رکھتا ہوں لیکن میرے پاس جہاد میں جانے کا سامان نہیں ہے, میں جانے کا ارادہ رکھتا ہوں اللہ کے راستے میں جہاد میں جانے کا میں ارادہ رکھتا ہوں لیکن سامان نہیں ہے میرے پاس. تو آپ علیہ الصلوۃ والسلام نے فرمایا کہ فلاں شخص کے پاس جاؤ, اور اس نے جہاد کا سامان تیار کر لیا تھا, اس نے فی سبیل اللہ اللہ کے راستے میں جانے کا ارادہ کر لیا تھا, سامان اور پوری تیاری وہ کر چکا تھا, لیکن وہ انسان بیمار ہو گیا ہے. وہ انسان کیا ہو گیا ہے؟ بیمار ہو گیا ہے. تم اس کے پاس جاؤ. تو اب باپ کا جو یہ جو ٹائٹل ہے اس کا, جو چیپٹر ہے, اس کو اپنے ذہن میں رکھے کہ خیر کی طرف رہنمائی کرنا. خیر کی طرف کیا کرنا؟ کسی کی رہنمائی کرنا. یہ بھی ثواب کا کام ہے, اس میں آپ کو بھی اتنا ہی ثواب ملے گا خیر کی طرف رہنمائی کرنے کے اندر, جس میں اس کرنے والے کو ثواب ملتا ہے. نبی علیہ الصلوۃ والسلام, وہ انسان جو جانے کا ارادہ رکھتا تھا لیکن سامان نہیں تھا اس کے پاس, تو نبی علیہ السلام نے کہا کہ اس انسان کے پاس جاؤ, فلاں انسان کے پاس جاؤ, وہ بیمار ہو گیا ہے. تو اب یہ جو ہے ان کے پاس گئے, جو بیمار ہو گئے تھے ان کے پاس گئے. تو دو چیزیں ہو گئیں, ایک تو بیمار کی عادت بھی ہو گئی اور اس کا کام بھی ہو گیا, اور جا کر کہا کہ نبی علیہ الصلوۃ والسلام تجھے سلام کہتے ہیں. نبی علیہ الصلوۃ والسلام تجھے کیا کہتے ہیں؟ سلام کہتے ہیں. اور فرماتے ہیں کہ تو نے جو سامان جہاد کے لیے تیار کر کے رکھا ہے, اب تو بیمار ہو گیا, تو جا نہیں سکتا, اور میں جانے کا ارادہ رکھتا ہوں اور میرے پاس سامان نہیں ہے, تو یہ سامان تو مجھے دے دے. اب نبی علیہ الصلاۃ والسلام کا سلام سننا تھا اور نبی علیہ الصلاۃ والسلام نے کسی کو بھیجا ہے تو ان کے دلوں میں نبی علیہ السلام جتنی نبی کی محبت تھی کہ جتنا وہ نبی کے سامنے نبی کا اکرام کرتے تھے تو نبی کی عدم موجودگی میں نبی کی غیر حاضری میں نبی کی باتوں کا بھی اتنا ہی اکرام کرتے تھے. یہ صحابہ کا جذبہ تھا. تو اب دیکھو اپنی بیوی سے کیا کہہ رہے ہیں. یہ جو بیمار ہے وہ صحابی وہ کہہ رہے ہیں اپنی بیوی سے کہہ رہے ہیں کہ جو کچھ سامان تو نے میرے لیے تیار کر کے رکھا ہے, چونکہ عام طور ایسا ہی ہوتا ہے نا کہ وہ شوہر ہو ہسبینڈ ہو جماعت میں جانے والا ہو انڈیا جانے والا ہو پاکستان جانے والا ہو بنگلہ دیش جانے والا ہو, تو بہت کم لوگ ایسے ہوں گے جو اپنا سامان خود تیار کرتے. میں تو نہیں کرتا, دوسرے لوگوں کی بات مجھے. اس بہت سی مرتبہ جب وہ ایئرپورٹ کے اوپر بیگ بھی چیک کریں گے تو پوچھیں گے کہ سامان تم نے تیار کیا تھا, تو حالانکہ کوئی تیار کیا نہیں ہوتا ہے, پتہ بھی نہیں ہوتا ہے کہ اس میں کون سی چیز رکھی ہوئی ہے کہ نہیں. سارے لوگ یہی کرتے ہیں کہ کپڑے نکال کے رکھ دیتے ہیں, وہ بیچارے جس کو جہاں رکھنا ہے اس کو رکھتا ہے رکھتے ہیں, یہ ان کا احسان ہے. اور یہ طریقہ بھی ہے چونکہ ان کو سلیقہ آتا ہے, چونکہ چیزیں سلیقے سے رکھی جائے تو چھوٹی سی سوٹکیس کے اندر انسان بہت ساری چیزیں کیا کر سکتا ہے رکھ سکتا ہے. اور بہت سی مرتبہ آپ 30 کلو کا بھی الاؤنس ہو لیکن آپ نے چیزیں مرتب انداز میں نہیں رکھی ہے, ترتیب سے نہیں رکھی ہے, ادھر ادھر ڈال دی ہے, تو 4-5 چیزوں کے اندر وہ پوری سوٹکیس کیا ہو جائے گی, فل ہو جائے گی. تو یہ صحابی کہہ رہے ہیں کہ اس زمانے میں بھی یہی حال تھا. تو فکر کرنے کی ضرورت نہیں ہے. اگر آپ سے کوئی یہ کہے کہ نہیں آپ کو کرنا ہے تو آپ یہ حدیث ان کو سنا ہے کہ صحابہ کی بیویاں صحابہ کا سامان خود تیار کرتی تھی, کیونکہ ان کو زیادہ بہت سی مرتبہ انسان کو یہ بھی نہیں پتا ہوتا. اب سفر میں جائے گا انسان سب سے چیز پہلی چیز بھول جائے گا تو برش بھول جائے گا, ٹوتھ پیسٹ بھول جائے گا, کپڑے بھی بھول جاتا ہے انسان, بس میں نہیں. عورتوں کو یہ چھوٹی چھوٹی چیزیں کیا ہوتی ہیں, ان کو یہ یعنی یہ ان کو اللہ تعالیٰ نے یہ صلاحیت دی ہے کہ یہ چیزیں نوٹس کرتی ہیں کہ ہم اپنی چیزیں جو ہم استعمال کرتے ہیں وہ ہم کو بھی پتہ نہیں ہوتا ہے جتنا ان کو پتہ ہوتا ہے کہ یہ کون سی چیز زیادہ استعمال ہوتی ہے. تو صحابی کہہ رہے ہیں کہ اعطیہ الذی تجہز, کہ جو سامان تو نے تیار کیا ہے میرے لیے تو یہ پورا کا پورا سامان ان کو دے دو. پھر آگے کیا کہہ رہی ہے کہ ولا تحبس منہ شیئا. عورتوں کا مزاج ہوتا ہے نا چیزوں کو جمع کرنا, آپ ان کو کہ بھائی یہ چیزیں استعمال میں نہیں آ رہی ہے اس کو پھینک دو, تو کہے کہ نہیں 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 یہ تو کام آئے گی, نہیں اس کو آٹک میں رکھ دو, اس کو شیڈ میں رکھ دو, اس کو بیڈ کے اندر رکھ دو, پھر وہ چاہے 10 سال نکل جائے 15 سال نکل جائے ایکسپائر ڈیٹ پوری ہو جائے وہ کبھی کام آتی نہیں. لیکن عورتوں کا مزاج ہے چیزوں کو جمع کرنا سیو کرنا, وہ جلدی چیزیں کسی کو دیتی نہیں ہے. تو نبی علیہ السلام نے فرمایا کہ ولا, وہ صحابی کہہ رہے ہیں کہ ولا تحبسی منہ شیئا, پوری کی پوری چیز یعنی جتنا سامان تو نے تیار کیا ہے اس میں سے ذرا بھی کوئی بھی چیز نکالنے کی ضرورت نہیں ہے, پورا نہیں پورا کا پورا اس کو دینا. پھر آگے کہہ رہے ہیں سبحان اللہ فواللہ لا تحبسین منہ شیئا, کچھ بھی چیز اس کے اندر سے نکالنا مت, فیبارک لک فیہ, اللہ کی قسم اس کے اندر سے کچھ مت نکالنا اس میں تیرے لیے برکت ہوگی. پورا کا پورا سامان اللہ کے راستے میں دے دے اس میں تیرے لیے کیا ہوگی, برکت ہوگی, کوئی بھی چیز نکالنے کی ضرورت. تو اب یہ تو حدیث ہو گئی, نبی علیہ الصلاۃ والسلام اس شخص نبی علیہ الصلاۃ والسلام کے پاس آئے تھے کہ اللہ کے ابھی میں جانا چاہتا ہوں لیکن میں جا نہیں سکتا ہوں کیونکہ میرے پاس جانے کے لیے کوئی تیاری نہیں. بہت سے مرتبہ ایسا ہوتا ہے کہ ایک انسان ہے چلو بھائی جوش میں آ کے نام لکھا دیا کہ میں بھی جاؤں گا چلے میں, اور اس نے کچھ تیاری نہیں کی, نہ اس کے پاس بیڈنگ ہے نہ جانے کا خرچہ ہے, اب یہ سارے شادی کے سر کے اوپر کیا بنے گا, بوجھ بنے گا ہے کہ نہیں. اب بیچارے چلو کوئی خوشی سے دے گا کوئی نہ خوشی سے دے گا کہ یار بھائی نہیں تھا تو نہیں آنا تھا, چلو بات انسان اپنی خوشی سے دے دے تو بس تو چیز الگ ہے, لیکن بہت سی مرتبہ انسان زبردستی گھس جاتا ہے اس میں فٹ ہونے کی کوشش کرتا ہے اور کوئی تیاری کر کے نہیں آیا, تو بھائی تیاری شرط ہے. تو یہ صحابی سیدھے جا کر نبی علیہ السلام سے کہہ رہے ہیں کہ اللہ کے ابھی کوئی تیاری تو ہے نہیں, کوئی سامان تو ہے نہیں, اگر کوئی تیاری آپ کی طرف سے کوئی مدد ہو جائے تو میں جانا چاہتا ہوں, میرا پکا ارادہ ہے. تو نبی علیہ السلام اس پوزیشن میں نہیں تھے کہ وہ خود اپنی طرف سے کوئی عنایت کر دے, اپنی طرف سے خود اس کی مدد کر دے. اس نے فرمایا کہ میرے پاس تو دینے کے خود لیے کچھ نہیں ہے, تو یہ مدد کرنے کا دوسرا طریقہ کہ بھائی آپ نہیں کر سکتے تو کسی اچھے انسان کی طرف اس کی رہنمائی کر دے کہ بھائی ان کے پاس چلے جاؤ, اور نبی علیہ السلام آپ کو سلام کہتے ہیں. تو دو چیزیں ہو گئی کہ ایک تو یہ عادت بھی ہو گئی کہ بیمار کو دیکھ بھی لیا, اس کا بڑا ثواب ہے, بیمار کی عادت کی کتنی فضیلت آئی ہے. लेकिन कोविड के बाद ये चीज़ें भी क्या हो गया, ऐसा ऐसा ख़त्म हो गया, कोई किसी को देखने जाता नहीं है। और जो जाते भी है तो यादत की मरीज की जो यादत मरीज की जो आदाब है उसकी कोई रियायत नहीं करता। यादत मरीज के जो आदाब है उसकी भी कोई क्या करता है, रियायत नहीं करता है। हालांकि उसमें बहुत सारे आदाब उलमा ने बयान किए हैं कि इंसान जाए, किस बीमारी में जाना चाहिए, किस बीमारी में न जाए, कितनी देर बैठे, कितनी देर न बैठे। इसलिए मेरे ख्याल से हज़रत जुनैद बगदादी रहमतुल्लाह अलैह के जो मामू, उनका नाम मेरे जहन से निकल रहा है, तो वो बीमार हो गए एक मरतबा, तो उनकी इयादत के लिए कुछ लोग तशरीफ़ लाए, और इयादत के लिए जो आए हैं तो बैठे हैं बैठे हैं बैठे हैं, इतने बैठे हैं कि उठने का नाम ही नहीं ले रहे हैं। उनके पेट में तकलीफ़ थी, अब तो इनकी वजह से वो सीधे बैठ भी नहीं सकते थे, और उनको लेटने का सोने का तकाजा था, तो वो बेचारे इसी तरह बर्दाश्त करते रहे। जब जाने लगे, चूँकि अल्लाह वाले थे, बड़े बुजुर्ग थे, तो कहा कि हज़रत कोई नसीहत कर दीजिए, कोई दुआ कर दीजिए, कोई दुआ कर दीजिए, कोई नसीहत कर दीजिए। तो इन्होंने हाथ उठाया और दुआ की कि अल्लाह ताला इनको यादत का तरीका सिखा दे, अल्लाह इनको यादत का तरीका सिखा दे। ये बुजुर्गों का तरीका होता है, इनका इनका ज़ौक जो होता है इल्मी होता है, इनका ज़ौक क्या होता है, इल्मी होता है। बाद बाद में क्या करते हैं, एक मरतबा बाद से बाद हज़रत वाला थानवी रहमतुल्लाह अलैह सहारनपुर तशरीफ ले गए अपनी इलाज के लिए, अपने मुआलजे के लिए वहाँ तशरीफ़ ले गए। तो हज़रत शेख ज़करिया रहमतुल्लाह अलैह को पता चला कि हज़रत तशरीफ़ लाए हैं, क्योंकि सहारनपुर देवबंद वहाँ अच्छे अच्छे हुक्मा होते हैं, अच्छे अच्छे ख़ानदानी हकीम होते हैं माशाल्लाह, उस ज़माने में भी थे, आज भी मिल जाएंगे, तलाश करेगा तो इंसान। तो हज़रत वाला थानवी रहमतुल्लाह अलैह जब वहाँ तशरीफ़ ले गए, तो हज़रत शेख ज़करिया रहमतुल्लाह अलैह को पता चला कि हज़रत वाला तशरीफ़ लाए हैं, तो हज़रत रहमतुल्लाह अलैह ने हज़रत शेख ज़करिया रहमतुल्लाह अलैह ने तलबीना तैयार करवाया। तलबीना जो बनाया जाता है, हदीस में उसकी फजीलत भी आई है, दूध जव और शहद से बनता है, दूध जव और शहद से बनता है, और हार्ट के लिए, हार्ट के पेशेंट के लिए उसको बड़ा मुफीद बताया गया है तलबीना। और आजकल तो उसके तैयार भी मिल जाते हैं, पैकेट मिल जाते हैं मदीना शरीफ वगैरह, बल्कि यहाँ भी मिल जाते हैं, अगर आप ऑनलाइन सर्च करेंगे तो मिल जाते हैं तलबीना, और खुद बनाना चाहे तो इंसान वो भी बना सकता है। खैर, तो हज़रत रहमतुल्लाह अलैह ने, हज़रत शेख ने तलबीना तैयार करवाया, और तलबीना तैयार कराने के बाद हज़रत वाला थानवी रहमतुल्लाह अलैह के लिए भेजा। जब हज़रत के लिए भेजा है तो साथ में एक नोट भी भेजी, साथ में एक चिट्ठी भेजी, क्योंकि हज़रत थानवी रहमतुल्लाह अलैह का मिजाज जानते थे, हकीम है, मुहक्किक है, और हज़रत रहमतुल्लाह अलैह का जो मिजाज था, हज़रत थानवी रहमतुल्लाह अलैह का सीधी बात कहते थे, चाहे इस्लाह की बात हो चाहे कोई भी हो सामने। तो हज़रत शेख ज़करिया रहमतुल्लाह अलैह ने साथ में एक नोट लिखी थी, साथ में एक चिट्ठी लिखी थी कि मैंने मुआलिज से, यानी जो आपका इलाज करने वाला है, जो हकीम है, उससे मैंने मालूम कर लिया है, यानी ये चीज़ भेजने से पहले मैंने मुआलिज से, आपके जो इलाज करने वाला है, हकीम है, उससे मैंने मालूम कर लिया है कि ये आपके मिजाज के भी खिलाफ नहीं है और आपकी तबीयत के भी खिलाफ नहीं है। क्योंकि हकीम लोग जो इलाज देते हैं तो बहुत सारी चीज़ों का क्या करवाते हैं, परहेज़ करवाते हैं। तो कहा कि मैंने पहले से, भेजने से पहले ही एडवांस में मालूम कर लिया है कि आपकी तबीयत के भी खिलाफ नहीं है और आपके मिजाज के भी खिलाफ नहीं है, यानी आप जो जिस चीज़ का इलाज कराने आए हैं तो इसमें यह बिल्कुल भी क्या नहीं बनेगा, माने नहीं बनेगा। और फिर नीचे हदीस भी लिखी, नीचे क्या लिखी, हदीस भी लिखी कि हदीस पाक में तलबीना की यह फजीलत आई है। नीचे क्या लिखी, हदीस लिखने का मकसद ये नहीं था कि शेख रहमतुल्लाह अलैह ये सोचते हों कि हज़रत वाला थानवी रहमतुल्लाह अलैह को ये हदीस पता ना हो, नहीं, ऐसा नहीं। हज़रत थानवी तो खुद बहरुल उलूम थे, लेकिन इन लोगों का मिजाज ये था कि भाई एक चीज़ मुझे मालूम है, मेरा मिजाज है हदीस पढ़ने पढ़ाने का, तो वो अपने इल्मी ज़ौक के ऊपर अमल करते थे कि चाहे मुझे ये हदीस पता है, सामने वाले को भी पता है, लेकिन वो अपने इल्म, अपने उलूम को क्या रखते थे, वो फ्रेश रखते थे, उसको ताज़ा रखते थे, उसको बार बार लोगों के सामने बयान करते थे। ये मकसद नहीं था कि हज़रत थानवी रहमतुल्लाह अलैह को हदीस पता नहीं, ठीक है, वो तलबीना तो भेज दिया हज़रत के पास, हज़रत वाला थानवी रहमतुल्लाह अलैह के पास। अब हजरत थानवी रहमतुल्लाह अलैह ने वो नोट पढ़ी है और वो ये पढ़ी। तो हजरत थानवी रहमतुल्लाह अलैह ने एक रुका भेजा, हजरत एक चिट्ठी उनके उन्होंने भेजी हजरत वाला थानवी रहमतुल्लाह ने हजरत शेख के लिए, कहा कि तुमने जोश मोहब्बत में उसूल की रियायत नहीं की। हजरत थानवी रहमतुल्लाह अलैह लिख रहे हैं, हजरत शेख को लिख रहे हैं कि तुमने जोश मोहब्बत में उसूल की थी तुमने, यानी तुमने मोहब्बत का इजहार तो किया लेकिन तुमको प्रिंसिपल फॉलो करने चाहिए थे, तुमको उसूल फॉलो करने चाहिए था, तुमने जोश मोहब्बत में उसूल की रियायत नहीं की। फिर हजरत ने लिखा कि भाई तुमने पहले ही हदीस बयान कर दी, तुमने क्या कर दी, पहले ही हदीस बयान कर दी कि हदीस में ये फजीलत आई है। पहले हदीस बयान ना करते, पहले चीज भेजते, फिर मैं उसको चखता, फिर मैं उसको खाता और खाने के बाद मुझे, ये तो तुमने पहले हदीस बयान कर दी, अब अगर वो चीज़ जो तुमने भेजी है तलबीना अगर वो मुझे पसंद नहीं आई, अगर वो चीज़ मुझे पसंद नहीं आई तो ऐसी चीज़ का, ऐसी चीज़ जो जिसकी फजीलत हदीस में आई है उसका नापसंद करना मेरी तरफ से लाजिम आएगा। ये कैसे लोग थे, ऐसी चीज़ जिसकी फजीलत हदीस में आई है अगर ये मुझे पसंद नहीं आई, अगर तुमने पहली हदीस बयान कर दी है अगर मुझे पसंद नहीं आई तो फिर ऐसी चीज़ को मैं नापसंद करूंगा जिसकी फजीलत कहाँ आई है, हदीस में आई है। ये वो लोग थे कि जो हदीस के ऊपर इतना 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 इकराम करते थे हदीस का, इनके ऊपर लोग कुफर के फतवे लगाते हैं, नऊज़ु बिल्लाह, इतना इकराम था नबी अलैहिस्सलाम की बातों का। भाई अगर किसी चीज़ को, किसी इंसान की तबीयत ऐसी है कि उसको मसलन हदीस पाक नबी अलैहिस्सलाम को कद्दू पसंद है लेकिन किसी इंसान को अगर उसकी तबीयत नहीं चलती है, उसको नहीं खाता, तो ये नहीं कहा जाएगा कि सुन्नत की मुखालफत कर रहा है। ये एक तभी बात होती है। हज़रत थानवी फरमाते हैं कि तुमने उसूल की रियायत नहीं की, पहले ही हदीस लिख दी, पहले मुझे चखने देते फिर मैं उसको चक्कर उसको ये करता। फिर हज़रत ने भी लिखा कि हदिया कबूल कर लिया है लेकिन जवाब के इंतज़ार में उसको मैंने रखा है। हज़रत ने कहा कि हदिया कबूल, उसको रिजेक्ट नहीं किया कि उसको वापस ले जाओ ताकि दिल शिकनी ना हो, दिल न टूटे। हदिया कबूल कर लिया, कहा कि मैंने कबूल कर लिया है लेकिन जवाब के इंतज़ार में रखा है। हज़रत को भी बताता है कि सामने में मुहद्दिस है, इनका मिजाज ही इल्मी था भाई। तो दूसरी तरफ से हज़रत शेख ज़करिया रहमतुल्लाह अलैह की तरफ से रुका आया, हज़रत ने फरमाया कि किसी चीज़ का लजीज होना या गैर लजीज होना ये पकाने वाले के ऊपर मौकूफ़ होता है। वो किसके ऊपर मौकूफ़ होता है, पकाने वाले के ऊपर। भाई एक इंसान हो जिसको पकाना आता हो, कोई तब्बाख हो, अच्छा बनाने वाला हो, ठीक है ना, अगर उसको आपने उसको टमाटर, एक प्याज और एक थोड़ा सा कुछ मसाला दे दिया तो वो बेहतरीन चीज़ बना के आपको देगा। उसको पकाना आता है आदम की तरह, बेहतरीन कुक। और अगर जिसको पकाना ना आता हो मेरे जैसा, उसको आपने एक किलो गोश्त लाके दिया और तरह तरह के मसाले मोरक्को से लाके दिए, वहाँ से लाके दिए, वहाँ के लाके, वो खाने का क्या कर देगा, सत्यानाश कर देगा। तो हज़रत रहमतुल्लाह अलैह फरमाते हैं कि खाने का लजीज और गैर लजीज होना ये पकाने वाले के ऊपर मौकूफ़ है, इसमें हदीस की कोई बात नहीं है। अगर तुमको ये चीज़ लजीज नहीं लगी तलबीना, हज़रत शेख रहमतुल्लाह अलैह फरमाते हैं कि अगर तुमको ये चीज़ लजीज नहीं लगी तो ये नहीं कहा जाएगा कि वो चीज़ हदीस में आई है और तुमको लजीज नहीं लगी। इसको मंसूब किया जाएगा पकाने वाले की तरफ कि हदीस में तो ये अच्छी ही चीज़ है हदीस के एतबार से, लेकिन पकाने वाले ने चीज़ अच्छी नहीं बनाई, पकाने वाले ने अच्छी नहीं बनाई। फिर हजरत शेख, देखिए शेख ज़करिया रहमतुल्लाह अलैह अपने वक्त का मुहद्दिस, क्या हदीस के ऊपर कैसी नज़र थी इनकी। रुकी के आखिर में लिखते हैं कि हदीस के अंदर लजीज होना नहीं आया है, हदीस के अंदर मुफीद होना आया है, कि ये मरीज के लिए मुफीद है, लजीज होना नहीं है। दवा जो होती है मुफीद होती है, लजीज नहीं होती है। किसी को दवा अच्छी नहीं लगती है, उसके अंदर फायदा जरूर होता है। फिर हजरत ने यह भी लिखा कि एक रिवायत में वयक रहुल मरीज का लफ्ज भी आया है, कि ये मुफीद है मरीज के, लेकिन मरीज इसको नापसंद करता है। तो अगर चखने के बाद तुमको अच्छी नहीं लगी तो ये तो हदीस की ताइद हो जाएगी कि हदीस में यही लफ्ज आया है कि मरीज को अच्छी नहीं लगती है। जैसे मिजाज थे इनके भाई, इल्मी ज़ौक वाले लोग थे, बाद बाद में क्या करते थे, अपने इल्म को ताजा करते थे। तो ये उनका ज़ौक था भाई। तो जिस तरह ये जो अल्लाह वाले थे, नाम मेरे जहन से निकल रहा है, तो उनको किसी, उनको कहा, जब ये लोग काफी देर तक बैठे रहे वहां पर, कि हजरत दुआ कर दीजिए हमारे लिए, कोई नसीहत कर दीजिए, कहा कि अल्लाह इनको यादत का तरीका सिखा दे, इनको इनको यादत का क्या कर दे, तरीका सिखा दे। इसी तरह जिनके मिजाज के अंदर नफासत होती है, मखलूक खुदा का फायदा होता है, वो अपना फायदा नहीं देखते कि भाई मखलूक खुदा को फायदा पहुंचे, अल्लाह की मखलूक को फायदा पहुंचे, किताबों में हजरत आमश इमाम अबू हनीफा रहमतुल्लाह अलैह के उस्ताद है, इमाम अबू हनीफा रहमतुल्लाह अलैह के क्या है, उस्ताद है आमश, और बड़े मुहद्दिस, हदीस की किताबों में उनकी बहुत रिवायत आपको मिल जाएगी, बहुत सारी रिवायत उनकी मिल जाएंगी हदीस की किताबों में, आमश, इमाम आमश। आमश आमश किसको कहते हैं, चुंधे को कहते हैं, जिसकी आंखों में चुंधिया हाथ हो, चुंधिया हाथ इसको कहते हैं कि अगर तेज रोशनी आपकी आंखों में आए तो आपकी आंख कैसे ये होना शुरू हो जाती है, खोल बंद होना शुरू हो जाती है, तो इनकी आंखों में ये मसला था, इसलिए उनको कहा ही जाता था इमाम आमश, इसी नाम से मशहूर थे ये चौधरी आंख वाले, यानी उनकी आंखें क्या होती रहती थी, ये होती रहती थी, चौधरी जिनको कहा जाता है। तो इसे एक बात ये भी मालूम हुई, देखिए कि किसी की पीठ के पीछे उसके ऐप को बयान करना, उसकी ऐप को बयान करना ये गीबत है, ऐसी ऐप को बयान करना कि जो उसके सामने बयान की जाए तो उसको बुरा मालूम हो, तो ये गीबत है। लेकिन अगर कोई इंसान इसी नाम से मशहूर है, यानी उसके असली नाम से कोई जानता नहीं है, उसके असली नाम से कोई जानता नहीं है, तो आपने अगर उस नाम से उसको याद किया तो वो गीबत नहीं होगी। इनको कहा ही जाता है इमाम आमश, हालांकि आमश यानी वो तो आंखों का ये है। बहुत सारे ऐसे लोग होते हैं कि जो जिनके असली नाम से बहुत सारे कम लोग जानते हैं, कोई तुलसी से मशहूर हो गए कि लोग उसको तुलसी से जानते हैं, तो भाई उसका उसका सरनेम क्या है तो किसी को नहीं पता है, तो ये गीबत नहीं है। तो भाई ये पहचान के लिए है कि भाई सही आदमी की, सही आदमी तक आपकी रहनुमाई हो सके, कि सही आदमी की तरफ आप रहनुमाई कर रहे हैं, ठीक है ना। तो ऐसे बहुत सारे लोग आपको किताबों के अंदर मिल जाएंगे जो दूसरे नाम से मशहूर है, अपने असली नाम से मशहूर, इमाम आमश भी इसी नाम, हालांकि इमाम अबू हनीफा रहमतुल्लाह के उस्ताद है, कि रिवायतों में उनकी बहुत सारी रिवायत आपको मिल जाएंगी। इनके शागिर्द थे आरज, देखिए ये थे लंगड़े, एक पैर से लंगड़ा हाथ थी उनको, दोनों पैर उनके बैलेंस नहीं थे, देखिए लंगड़े होकर चलते, जब चलते थे तो लंगड़ा कर चलते थे, तो वो इसी नाम से मशहूर थे। ये उनके शागिर्द थे, आरज जो है इमाम आमश के क्या है, शागिर्द थे। और जहां उस्ताद जाते थे, शागिर्द हमेशा उनके साथ। बाद लोग ऐसे होते हैं कि जिनको ऐसे शागिर्द मिलते हैं कि उस्ताद का साथ नहीं छोड़ते, कि जहां उस्ताद, हजरत वाला मदनी रहमतुल्लाह अलैह जेल में गए हैं तो उनके शागिर्द उनके साथ गए हैं जेल में, हालांकि उनको जेल की सजा नहीं थी। हजरत वाला मदनी रहमतुल्लाह अलैह जब प्रिजन के अंदर गए हैं तो उनके शागिर्द भी गए हैं साथ में, ताकि उस्ताद की खिदमत करेंगे, जहां उस्ताद जाएगा वहां साथ में जाएंगे। तो ये आरज जो थे वो भी इनके साथ ही रहते थे, हमेशा इनके साथ रहते थे, जहां उस्ताद जाते थे वहीं उनके साथ। तो कभी कभार जब ये बाजार जाते थे उनके उस्ताद इमाम आमश, तो ये आरज इमाम आरज भी उनके साथ हो जाते थे। तो लोगों का तो काम ही ये होता है, फिक्र कसना, ताने देना, तो लोग इनका मजाक उड़ाते थे। लोग इनका क्या उड़ाते थे, मजाक उड़ाते थे कि उस्ताद चोंडा है और शागिर्द लंगड़ा, चोंडा और लंगड़ा साथ में ही घूमते, लोग इनका इस तरह से मजाक उड़ाते, लोग इनका मजाक उड़ाते थे। तो उस्ताद ने, आरज ने, इमाम आरज ने अपने शागिद से امام عامش نے اپنے ساگرد آرس سے کہا کہ تم میرے ساتھ نہ آیا کرو, لوگ خامہ کا کیا کرتے ہیں, ہمارے اوپر فکرے کستے ہیں, ہم بازار میں نہیں آئیں گے, ہم ساتھ میں نہیں آئیں گے, آنا ہو تو اکیلے آئیں گے, ہماری وجہ سے لوگ کیا کرتے ہیں, ہم کو ساتھ میں دیکھتے ہیں تو لوگ طرح طرح کی باتیں کرتے ہیں کہ ایک چوندا ہے ایک لنگڑا ہے اور ساتھ میں ہی گھومتے ہیں. تو شاگرد نے کہا کہ استاد جی لوگوں کا تو کام ہی کہنا ہے, جو کہتے ہیں ان کو کہنے دو, ہمارا کیا ہے, ہم کو تو ثواب ملے گا, ان کو کیا ہوگا, گناہ ہوگا, ہمارا تو کوئی مسئلہ جانے والا, ہمارا تو کوئی مسئلہ بگڑنے والا نہیں ہے, ہمارا تو کوئی نقصان ہے نہیں ہے, نقصان تو ان کا ہے, ہمیں تو کیا ملے گا, ثواب ملے گا. دیکھیے استاد استاد ہوتا ہے. استاد نے کیا کہا, نسلم ویسلمون من خیر, نسلم ویسلمون خیرا, کہ ہم بھی سلامت رہے اور وہ بھی سلامت رہے, یہ بہتر ہے. یعنی لوگ ہم بازار میں جائیں تو ہم کو بھی برے نام سے نہ بلائے اور لوگوں کو گناہ بھی نہ ملے, یہ بہتر ہے اس سے کہ ہم کو تو ثواب ملے اور ان کو گناہ ملے. ہم کو تو کیا ملے, ثواب ملے, اور ان کو کیا ملے, گناہ ملے. اس سے بہتر ہے بھائی ہم جائیں ہی نہ. یہ دیکھو مخلوق خدا کی شفقت, ان کے ساتھ مہربانی کا جذبہ ان کے دلوں کے اندر کیسے تھا کہ وہ یہ بھی نہیں چاہتے تھے کہ ہماری وجہ سے کسی کو گناہ ملے, حالانکہ انہوں نے کوئی غلط کام کیا نہیں. یعنی وہ یہ بھی نہیں چاہتے تھے کہ بھائی لوگوں کو گناہ پہنچ کر ہم کو ثواب ملے, ہمیں ایسا ثواب نہیں چاہیے. ہم ایسے اسباب کیوں کھڑے کریں کہ لوگوں کو گناہ پہنچے اور ہم کو ثواب. اس کو کہتے ہیں دین کی سمجھ بھائی, اس کو کیا کہتے ہیں, دین کی سمجھ, دین کے فہم اس کو کہتے ہیں. اللہ ہم سب کو نصیب فرمائے. دینداری الگ چیز ہے اور دین کے فہم یہ الگ چیز ہے. حضرت مولانا حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ کے پاس ایک شخص آتا تھا, ایک شخص حضرت کی بڑی مناسبت تھی حضرت سے, حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ سے ایک شخص, وہ حضرت کے بیانات سننے کے لیے آتا تھا, حضرت کی مجلس میں آتا تھا, پاس بیٹھنے کے لیے آتا تھا. تو حضرت کے ساتھ اس کا ایک بڑا بانڈ ہو گیا تھا حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ کے ساتھ. جب حضرت رحمۃ اللہ علیہ نے دیکھا کہ یہ میں بڑے بڑا پابندی سے آتا ہے, اچھے طریقے سے آتا ہے, بات بھی سنتا ہے, سوالات بھی کرتا ہے, اس کی داڑھی نہیں تھی, اس کی داڑھی نہیں تھی. تو حضرت رحمۃ اللہ نے دیکھا کہ اب یہ قریب ہو گیا ہے, روزانہ آتا ہے, کبھی ناگہانی کرتا ہے, شاید میری محبت اس کے دل میں بیٹھ گئی ہے. تو حضرت رحمۃ اللہ علیہ نے اس سے ایک دن کہا کہ میاں تم آتے ضرور ہو لیکن ایک سنت تم سے چھوٹ رہی ہے, داڑھی بھی رکھ لو, یعنی اتنے اچھے اچھے کام کرتے ہو تو ایک کام جو تم سے چھوٹ رہا ہے داڑھی کا وہ بھی رکھ لو. حضرت رحمۃ اللہ نے اس کو داڑھی کا کہا, داڑھی رکھنے کے لیے. تو دوسرے دن سے اس نے آنا بند کر دیا, دوسرے دن سے کیا کر دیا, آنا بند کر دیا. اب وہ نہ مجلس میں آتا تھا, نہ حضرت کو ملنے آتا تھا, نہ ملاقات کرتا تھا, نہ ساری چیزیں اس سے ناگا ہونے لگی, فوراً نہ بھاگنے لگا, دور بھاگنے لگا. حضرت رحمۃ اللہ علیہ نے کسی سے پوچھا بھی کہ بھائی وہ شخص آتا تھا, وہ آتا نہیں ہے, کہاں چلا گیا تھا, شاید حضرت آپ نے اس کو داڑھی کا کہا تو اس کو اچھا نہیں لگا. تو حضرت رحمۃ اللہ علیہ جب بھی اس کے بارے میں پوچھتے تھے تو فرماتے تھے کہ میں نے کچے توے کے اوپر روٹی ڈال دی. حضرت کیا فرماتے تھے, میں نے کچے توے کے اوپر کیا ڈال دی, روٹی ڈال دی. یعنی ابھی توا بار بار گرم نہیں ہوا تھا, اسی کے اوپر میں نے کیا ڈال دی, روٹی ڈال دی, جس کی وجہ سے کیا ہو گئی, روٹی خراب ہو گئی. دین کی سمجھ حضرت ہمیشہ یاد کرتے تھے کہ شاید اس کو میں تھوڑا اور وقت دیتا, اس کو تھوڑا اور قریب کرتا, جب مجھے یہ معلوم ہوتا کہ بھائی اب یہ دین سے قریب ہو رہا ہے, اس کے دل میں سنتوں کی محبت آ رہی ہے, تب جا کر میں اس کو کہتا تو شاید اس کے دل میں کیا ہو جاتی, بات آ جاتی. کم از کم اگر وہ بغیر داڑھی کے رہتا لیکن کم از کم آتا رہتا, دین کے گئے دین کی باتیں سنتا رہتا, قطرہ قطرہ اس کے دل میں جاتا رہتا جاتا رہتا, تو کم از کم بعد میں بھی اس کی کیا ہدایت کے
چانسز تھے، امکانات تھے کہ ہو سکتا ہے کہ بعد میں اس کو ہدایت مل جاتی، لیکن میں نے کچے طبیعے کے اوپر روٹی ڈالی، حضرت ہمیشہ اس کا افسوس فرماتے تھے۔ اس کو کہا جاتا ہے دین کی سمجھ میں، اپنے اندر کیا کرے دین کی سمجھ، کے کون سے وقت میں کس آدمی کے ساتھ کس مرتبے کے کس لحاظ سے کس انداز کے اندر بات کرنی۔ حق بات میں نے پچھلے ہفتے سنایا تھا، حضرت علامہ شبیہ احمد عثمانی رحمۃ اللہ فرمایا کرتے تھے، حق بات حق طریقے سے اور حق نیت سے کہی جائے تب جا کے اس کا اثر ہوتا ہے، تب جا کر کیا ہوتا ہے، اس کا اثر ہوتا ہے، ورنہ اگر ایک بھی انگریڈینٹس کے اندر سے مسنگ ہو تو اس بات کا کیا بن جاتا ہے، بتنگا اور بکھیڑا بن جاتا ہے۔ نبی علیہ الصلاۃ والسلام کی یہ بات کہ نبی علیہ الصلاۃ والسلام نے اس کی رہنمائی فرمائی، بھائی ہم کو بہت سارے ایسے مواقع ملتے ہیں کہ ہم اس پوزیشن میں نہیں ہوتے ہیں کہ کسی کی خیر کی، کسی کی کیا کر لے، مدد کر لے۔ حدیث سے پتہ چلتا ہے کہ اگر اس پوزیشن میں خود نہ ہو تو کسی کی خیر کی طرف رہنمائی کر دینی چاہیے، اور حدیث سے یہ بات بھی معلوم ہوئی کہ کسی انسان نے کسی چیز کا ارادہ کیا ہو، دیکھیے وہ صحابی تھے، انہوں نے اللہ کے راستے میں جانے کا، فی سبیل اللہ، فی سبیل اللہ جو ہے نا یہ لفظ جب حدیث میں بولا جاتا ہے تو وہ مفسرین کے ہیں، محدثین کہتے ہیں کہ فی سبیل اللہ کا ایک لفظ تو وہ ہے کہ جہاد، کہ جو اللہ کے راستے میں یعنی جہاد کے جہاد میں جا رہا تھا اور اس کے پاس توشہ نہیں تھا، اس کو ضرورت پڑ گئی، آپ نے اس کی مدد کر دی، آپ کو بھی اس اتنا ہی ثواب ملے گا۔ دوسرا مطلب محدثین بیان فرماتے ہیں کہ کوئی انسان فی سبیل اللہ کا کوئی حج میں جا رہا تھا، حج میں جا رہا تھا، اب حج میں چلا گیا، وہاں پہنچ گیا، لیکن اس کا توشہ گم ہو گیا، پیسے اس کے پاس اتنے نہیں ہیں، آپ نے اس کی مدد کر دی، تو یہ بھی فی سبیل اللہ ہے۔ اور محدثین کا ایک قول اس کے اندر یہ بھی ہے، وہ عام اور وائڈ ہے اس کے اندر، کہ بھائی جو بھی کار خیر ہو، اچھا کام ہو، وہ سب کیا ہے، فی سبیل اللہ ہے، جو بھی اچھا کام ہو وہ سب کیا ہے، فی سبیل اللہ ہے۔ تو وہ صحابی اللہ کے راستے میں جانے والے تھے لیکن سامان نہیں تھا، دوسرے صحابی نے سامان تیار کر کے رکھا تھا۔ اب دو صورت ہے، یا تو وہ جو سامان انہوں نے تیار کر کے رکھا تھا انہوں نے کہا کہ چلو بھائی بعد میں استعمال کر لوں گا، نبی السلام نے وہ ان صحابی کو بھیجا کہ جا کر ان کے پاس سے لے لو، وہ جانا چاہتے تھے لیکن اب وہ تو بیمار ہے، ان کو کہو کہ تم کو دے دے۔ تو اب کسی انسان نے کسی چیز کی کوئی تیاری کر کے رکھی ہے، مثلا ایگزامپل کے طور پر آپ نے عمرے کے لیے پیسے نکال کے رکھے، اب بیماری آ گئی کہ بھائی نہیں جا سکتا، بیماری آ گئی نہیں جا سکتا، تو ایک طریقہ تو ہے جب تک پیسے آپ کے پاس ہے آپ ہی اس کے مالک ہیں، کوئی دوسرا اس کا مالک نہیں، لیکن آپ نے دیکھا کہ بھائی بیماری ہے، اب بیماری میں کب شفا ہو، کب جانا ہو، تو ایک طریقہ تو یہ ہے کہ آپ اپنے پاس رکھیں کہ بعد میں کبھی دیکھ لیں گے انشاءاللہ، اور ایک طریقہ یہ ہے جس کو علماء نے افضل لکھا ہے کہ بھائی آپ نہیں جا سکتے تو کوئی اگر آپ کو ایسا لگے کہ چلو بھائی یہ انسان ہے ریلائبل ہے، میں اس کو اپنی طرف سے بھیج دیتا ہوں، کم از کم وہ جائے گا میرے پیسے سے، مجھے بھی کیا مل جائے گا، ثواب مل جائے گا، تو بہتر ہے کہ جب آپ نے مال نکالا ہی ہے تو بجائے اس کے کہ وہ آپ اس کو اپنا مائنڈ چینج، کیونکہ بھائی نیک ارادہ جو ہے نا اللہ کی طرف سے ہے، نیک ارادہ کس کی طرف سے ہے، اللہ کی طرف سے ہے، نیک ارادہ نیک جذبے کا دل کے اندر پیدا ہونا یا نیک ارادے کا آنا یہ اللہ کی طرف سے مہمان ہے، فوراً اس کے اوپر عمل کرنا چاہیے، اگر اس وقت عمل نہیں کیا تو اس کو جاتے ہوئے دیر لگتی نہیں، آپ نے پیسے نکالے ہیں اب اس وقت تو عمرے کا ارادہ ہے لیکن بعد میں چل کر وہ توفیق ملے یا نہ ملے یہ ہم کو پتا نہیں ہے، افضل یہ ہے کہ چلو نہیں جا سکتا تھا کوئی بھائی کسی کو دے دیا کہ آپ پڑھ کے آ جاؤ کم از کم مجھے کیا مل جائے گا، ثواب مل جائے گا، یہ افضل طریقہ ہے، ایسا نہیں کہنا ہو کہ یہ واجب ہے اور یہ ایسا کرنا فرض ہے، آپ پیسے اپنے پاس رکھنا چاہے تو کیا کر سکتے ہیں، رکھ کر بعد میں اپنے لیے استعمال کرنا چاہے تو کر سکتے ہیں، اس میں کوئی یہ نہیں ہے، لیکن افضل طریقہ ہے کہ آپ کسی کے ذریعے اس نیک کام کو پورا کر دیں، کیونکہ ہو سکتا ہے کہ بعد میں توفیق ہو یا نہ ہو۔ تو یہ ہو گیا ہمارا باب یہاں پر ختم، آگے نیا باب شروع ہو رہا ہے انشاءاللہ اگلے جمعہ کو، تو اللہ ہی بہتر جانتا ہے کہ ہوگا یا نہیں ہوگا، تو انشاءاللہ جو ہوگا رمضان کے بعد اللہ نے توفیق دی تو انشاءاللہ، ٹھیک ہے، آپ بھی دعا کریں رمضان کے مبارک مہینے میں میرے لیے انشاءاللہ، ہم بھی آپ کے لیے دعا کریں گے انشاءاللہ، اللہ تعالیٰ ماہ مبارک کی قدردانی نصیب فرمائے، اس کے ایک ایک لمحے کو اللہ کی رضا کے اندر استعمال کرنے کی ہم کو توفیق نصیب فرمائے، رمضان کے حوالے سے جو جو بھی احکامات اللہ تعالیٰ نے ہمارے اوپر فرض کیے ہیں، واجب کیے ہیں، اللہ تعالیٰ اس کے اوپر بھی عمل کرنے کی توفیق نصیب فرمائے۔ درود شریف علیہ اللہ علیہ وسلم، سبحان اللہ، 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 سبحان اللہ۔